तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
यसै हप्ता शनिबार नेपालमा जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस परेको थियो। नेपालको कानूनले जातीय भेदभाव र छुवाछुत निषेध गरेको भए तापनि समस्या कायम नै रहेको दलित समुदायले बताउने गरेका छन्। यसै सन्दर्भमा नेपाल संवाददाता सेवा भट्टराईले दलित अधिकारका एकजना अभियन्ता रूप सुनारसँग कुराकानी गर्नुभएको छ। अहिले सोही कुराकानी सुन्नतर्फ लागौं।
यो हप्ता शनिबार चाहिँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस परेको छ शनिबार चाहिँ, होइन? अनि अब नेपालको कानूनले त नेपालमा यो सबै कुराहरू, जातीय भेदभाव छुवाछुतहरू निषेध गरेको छ, तैपनि हामीले यो दिवस मनाइराख्नुपर्ने, सम्झिनुपर्ने कारण चाहिँ के छ होला? नेपालमा यो समस्या कतिको देख्नुहुन्छ तपाईँले अहिले?
समस्या त छ, अब छुवाछुत मुक्त घोषणा गरेको पनि 16-17 वर्ष भइसक्यो, अनि त्यो 16-17 वर्षमा पनि कानुनी रूपमा हेर्ने भने प्रगतिहरू पनि भएका छन्। संविधानमा चाहिँ जातीय छुवाछुतलाई चाहिँ सामाजिक अपराध करार गरेको छ, विद्यार्थी विद्युत तथा छुवाछुत कसो सजाय ऐन बनेको छ, होइन? संविधानमा दलितका हकाधिकारलाई मौलिक हकको रूपमा चाहिँ व्यवस्था गरिएको छ, दलितको विभिन्न तहमा विभिन्न तहका सरकारमा प्रतिनिधित्व पनि बनिरहेको छ, र त्यसका बावजुद पनि दलितमाथि हुने जुन हिंसा छ, जुन विभेद छ, त्यो चाहिँ घटिरहेको छैन। जसले गर्दा यो दिवसलाई चाहिँ मनाइरहनुको कारण यस प्रकार पनि आवश्यक छ कि सरकारले कानुनी कमिटमेन्टहरू गरेको छ, तर त्यसको कार्यान्वयनमा अझ पनि थुप्रै समस्याहरू छन्। त्यो भएको हुनाले सरकारले जवाबदेही हुन जरुरी छ, उसका सरकारका विभिन्न संयन्त्रहरूले जवाबदेही हुन जरुरी छ, र कसले गर्दा चाहिँ जुन एउटा समानताको लडाइँ लडिरहेका छन् त्यो लडाइँ चाहिँ सरकारको सहयोग बिना त्यो सम्भव छैन। त्यो भएको हुनाले सरकारले जवाबदेही हुनको लागि, सरकारलाई जवाबदेही बनाउनलाई पनि यो यस्ता दिवसहरू चाहिँ मनाइरहनु, माग गर्नु चाहिँ आवश्यक छ जस्तो लाग्छ।
हजुर, अनि समस्या चाहिँ कस्तो रूपमा छ अहिले रूपजी? कस्तो खालको प्रकृतिहरू छन् अथवा कतिको चाहिँ गम्भीर देख्नुहुन्छ यी समस्याहरू?
धेरै नै गम्भीर छन् नि। तपाईँले रिसेन्टका केही घटनाहरू पनि हेर्नुभयो भने तपाईँको रुकुम तहसीलमा जुन नवराज भित्र उनका साथीहरूलाई मारियो, एकाध घटना त हामीले देख्दै आएका थियौँ, तर समूहमा नै मान्छे मार्नसम्म तम्सिने भन्दा त्यो चान्सुने कुरा होइन नि, होइन? त्यसै गरी तपाईँले यो रूपा सुधारको जुन डेरा तर्क त्यसमा पनि हेर्नुभयो भने उनलाई अनलाइन मा उनीमाथि जस्ता गातिएर लैङ्गिक विभेदहरू भए, त्यो त्यो ठुलो ठुलो स्केलमा थियो। अब सबैभन्दा पछिल्लो उसमा हेर्नुभयो भने जस्तो सुन्दर हरिजनको के प्रिजनभित्र नै कैदी साटासाट गरेर मान्छे आफ्नो ज्यान गुमाइरहेको अवस्था छ, होइन? त्यो भएको हुनाले यो जाति विभेदका घटना हाम्रो यति स्ट्रङ कानुन छ, संविधानमा उल्लेख छ, त्यसले हेर्दा त घट्दै जानुपर्ने हो, तर बढिरहेको अवस्था छ कि अब यसमा कहिले पनि हामी कार्यान्वयनमा ठुलो चुप भइरहेको छ कि भन्ने चाहिँ लाग्छ।
यी त भए धेरै गम्भीर घटनाहरू जुन कहिलेकाहीँ भइरहन्छन्। अनि दैनिक जीवनमा दलित युवाहरूले कस्तो खालको सङ्घर्षहरू सामना गरिराख्नु परेको छ अहिले पनि?
दलित समुदायले या दलित युवाले भोग्ने सबैभन्दा ठुलो समस्या भनेको जातीय विभेद र छुवाछुतको हो,
होइन?
अब पछिल्लो समयमा बनेका कानुन दलितहरू आफैमा आएको चेतनाका कारणले पहिलेको जस्तो प्रत्यक्ष रूपमा भेदभाव गरिरहने गर्न सक्ने अवस्था चाहिँ छैन। कतिपय एकदम दुर्गम क्षेत्रहरूमा जहाँ चाहिँ दलितको कमजोर उपस्थित त्यस्ता क्षेत्रहरूमा त अहिले पनि भइरहेको होला, तर एकदमै प्रत्यक्ष रूपमा चाहिँ उसमाथि भेदभाव गर्न सक्ने माहौल त कम हुँदै गइरहेको छ, तर अप्रत्यक्ष भेदभावहरू अहिले पनि बढी नै रहेको जस्तो हुन्छ। उसलाई चाहिँ जस्तो कुनै भनौँ न, सरकारी कर्मचारी यो इन्क्लुजनबाट चाहिँ सरकारी सेवामा प्रवेश गरेको व्यक्तिले सरकारी कार्यालयहरूमा अहिले पनि उसले विभेद भोगिरहेको हुन्छ विभिन्न किसिमले।
तर हाम्रो समाजमा चाहिँ अब कतिपय मानिसले चाहिँ अब विभेद छैन अथवा यी जुन समस्याहरू हुन् यी जातको कारणले भएका होइनन् भन्ने खालका धारणा चाहिँ बारम्बार देखिन्छन्। तपाईँले अघि भन्नुभएको जुन घटनाहरू थिए, नवराजदीको होस् वा रूपा सुनारको होस्, यो जातको समस्या होइन अरू नै समस्या हो भन्ने किसिमको विचारहरू देखिन्छन्। यस्तो किन भएको होला रूपजी, र मानिसहरूलाई कसरी चाहिँ यो समस्या छ भनेर बुझाउन सकिन्छ होला?
त्यो त गलत, एकदमै गलत बुझाइ हो। जातको कारणले भएको होइन भन्ने कुरा चाहिँ त जे समस्या समाजमा छ त्यसलाई चाहिँ हामीले एकदमै नजर अन्दाज गरेको देखिन्छ। अब यदि यो नेपालको समाज व्यवस्था जात व्यवस्था अथवा राजनीति बुझेको मान्छे छ भने उसले त्यसो मान्दैन होइन, त्यो नबुझ्ने मान्छेले भनेको जहाँसम्म यसलाई चाहिँ कसरी निराकरण गर्न सकिन्छ भन्ने कुरा छ। मेरो विचारमा नेपालमा ठुल्ठुला राजनीतिक परिवर्तनहरू भएका छन् विगत 6-7 दशकमा होइन, राजनीतिक परिवर्तनहरू भए तर त्यो राजनीतिक परिवर्तन सँगसँगै हाम्रो सामाजिक सांस्कृतिक परिवर्तन हुन सकिने कि जस्तो लाग्छ। जुन समाजको मनोविज्ञान हुन्छ नि, समाजको मनोविज्ञानमा परिवर्तन गर्ने जात व्यवस्थाको बारेमा बुझाउने यो चाहिँ दलितहरूका लागि मात्र होइन नेपालको समग्र विकास र अर्थव्यवस्थालाई यसले कसरी पछाडि धकेलिरहेको छ, यसका बेफाइदाहरू के छन्, हाम्रो समाज कसरी मानसिक रूपमा विकसित भइरहेको छ भन्ने कुरा हामीले सामाजिक सांस्कृतिक आन्दोलनबाट बुझाउन नसकेको भएर नै यो समस्या हल हुनेतर्फ भन्दा पनि अझ अलिक विकृत हुँदै गइरहेको हो कि जस्तो लाग्छ। त्यो भएको हुनाले यसतर्फ चाहिँ सामाजिक सांस्कृतिक जनचेतना जगाउने खालका मुभमेन्टहरू आवश्यक हुन् कि जस्तो लाग्छ मलाई। नेपालमा दलित आन्दोलन त भइरहेको छ तर त्यो दलित आन्दोलनले जुन एक प्रकारको एकाडेमिक ब्याकअप पाउनु पर्ने त्यो हुन सकिरहेको छैन, त्यो एउटा ग्याप देखिन्छ। यहाँभन्दा अगाडि दलित मुभमेन्ट एक किसिमको भनौँ न इमोसनली गाइडेड थियो, हामीमा त्यो अन्याय भयो यसलाई हटाउनुपर्छ, यो अत्याचारलाई हटाउनुपर्छ भन्ने थियो, इमोसनली गाइडेड थियो भने अबको दलित मुभमेन्ट चाहिँ डेटामा आधारित हुनुपर्छ, त्यो चाहिँ एभिडेन्सेसमा आधारित हुनुपर्छ, पोलिसी चुजनमा छलफल हुनुपर्छ, एक्टिभिजम पनि आवश्यक भयो। किन भन्नाले एक्टिभिजम तपाईँको जुन किसिमका तथ्य तथ्याङ्कहरू छन्, जुन किसिमका पोलिसी इन्साइट्सहरू हुन्छन् त्यो नभइकन मात्र हामीले के भन्छ एक्टिभिजम गऱ्यौँ भने त्यो सक्सेसफुल हुन सक्दैन। त्यो भएको हुनाले अबको एक्टिभिजम चाहिँ एकाडेमिक एक्टिभिजम हुनुपर्छ भनेर त्यसमा पनि काम गरिरहेको छ। त्यस अन्तर्गत विभिन्न नीति निर्माताहरू सांसदहरूसँग निरन्तर रूपमा नीतिगत सम्वादहरू गर्ने होइन, विभिन्न सरकारले ल्याएका पोलिसीहरूमा चाहिँ रिसर्च गर्ने, त्यसले ल्याएका जुन ल्याएका नीतिहरू हुन्छ त्यसको प्रभाव के हुनुपर्छ भन्ने कुराहरू छलफल सम्वाद गर्ने लगायत कामहरू गर्छौँ भने अर्को चाहिँ यो एडभोकेसीको काम पनि इम्पोर्टेन्ट हो। प्रधानमन्त्री केपी शर्मा हुने हुँदाखेरि उहाँले चाहिँ समृद्धि भन्ने नारालाई अगाडि सार्नुभयो होइन, समृद्धिलाई नेसनल गोलको रूपमा प्रोजेक्ट गरियो तर त्यो समृद्धिको इकोनोमिक पोइन्ट अफ भ्यूबाट व्याख्या विश्लेषण भयो होइन, तर त्यसको सामाजिक पोइन्ट अफ भ्यूबाट के हो त समृद्धि, जो समुदाय इतिहासदेखि नै पछाडि पारिएको छ त्यसका लागि समृद्धि भनेको के हो, अझ भनौँ दलितका लागि समृद्धि भनेको के हो भनेर हामीले त्यो एउटा अध्ययन गरेका थियौँ त्यतिखेर। त्यो भएको हुनाले कुनै पनि तपाईँको चाहे पेन्डेमिक होस् चाहे कुनै नेचुरल डिजास्टर होस् होइन, त्यसको प्रभाव समग्र मान्छेहरूमा त पर्छ नै तर जुन मान्छे समुदायहरू छ यिनीहरूमा चाहिँ अझ बढी पर्छ।
अनि अन्तिम रूप चाहिँ अब भविष्यमा चाहिँ यो जातीय भेदभावलाई उन्मूलन नै गर्नको लागि चाहिँ अब के गर्नुपर्छ जस्तो लाग्छ?
अब त्यसका लागि यो एकदमै गाह्रो प्रश्न हो किनभने हाम्रो सोसाइटीमा जात व्यवस्था छ होइन, जात व्यवस्था धर्मसँग जोडिएको छ। त्यो भएको हुनाले यो जात व्यवस्थालाई हामीले कसरी बुझ्छौँ बुझाउँछौँ भन्ने कुरा नै महत्त्वपूर्ण हो। अब यो जात व्यवस्थालाई नै फाल्न सकिने कुरा अब यो पहिले केही समयका लागि त्यो तत्काल त्यस्तो सम्भव देखिँदैन, यो जात व्यवस्थाको अन्त्य हुनुपर्छ भन्ने कुरा त म पनि भन्छु होइन, तर प्र्याक्टिकली त्यो कतिको सम्भव छ। तर हुनुपर्ने चाहिँ के हो भने जुन जातका आधारमा हुने जुन विभेद छ, जुन हिंसा छ, त्यसलाई चाहिँ रोक्नुपर्छ। यसका लागि चाहिँ राज्य सरकार लिनु पऱ्यो, आफूले बनाएका जुन कानुनहरू छन्, संविधानमा उल्लेख भएका जुन प्रतिबद्धताहरू छन् त्यसलाई चाहिँ लागू गर्नु पऱ्यो। आफ्ना जुन त्यो कानुन प्रतिबद्धताहरूलाई लागू गर्ने जुन संयन्त्रहरू छन्, चाहे त्यो प्रहरी होस्, चाहे त्यो सरकारी वकिल होस्, चाहे न्यायाधीश होस् होइन, तिनीहरूलाई चाहिँ जवाबदेह बनाउनु पऱ्यो। हामीलाई पब्लिक इन्स्टिट्युसन्सहरूलाई एकाउन्टेबल इन्क्लुसिभ बनाउनु पऱ्यो। जुन राज्यले समानुपातिक प्रतिनिधित्व कुरा गरेको छ त्यसलाई त्यसरी नै बेइमानी नगरिकन लागू गर्नु पऱ्यो। त्यसरी यदि हामी इमान्दारपूर्वक भएर संविधानमा कानुनमा भएका कुराहरू लागू गर्यौँ भने बिस्तारै यसले चाहिँ परिवर्तनलाई चाहिँ प्रस्तावन गर्दै लाग्छ।
लाइक, शेयर र कमेन्ट गर्नुहोस्। SBS नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।